यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सरकारको निर्णय। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन। पूर्व विशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा पाउने खर्च सुविधा सर्वोच्च अदालतद्वारा खारेज। सरकारद्वारा आर्थिक स्थिति पत्र 2083 सार्वजनिक। अर्थतन्त्र चुनौतीबाट घेरिए पनि रूपान्तरणका अवसरहरू रहेको निष्कर्ष। र इरानले प्रस्तुत गरेको शान्ति प्रस्ताव बारे अमेरिकाले समीक्षा गर्दै मध्य पूर्वको तनाव बारे पुनः वार्ताको संकेत।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी दिनुभयो। प्रवक्ता मन्त्री पोखरेलले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेललाई बढ़ुवा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले आर्थिक क्षेत्रमा सुधार ल्याउने उद्देश्यले भन्सार नियमावली 2083 स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसै गरी पछिल्लो समय चर्चामा रहेको त्रिवी क्रिकेट मैदान खाली गराउने संचारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले हिजै त्रिभुवन विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीहरूसँग भएको छलफल सकारात्मक रहेको र मैदान भत्काउने वा खाली गराउने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पार्नुभयो।
हामी मूल्याङ्कन आफ्नो सेल्फ पनि हामीले गरिरहेका छौँ, तर मूल्याङ्कन नागरिक मतदाताहरूले पनि गरिराख्नु भएको छ। उहाँले गरेको मूल्याङ्कन अनुसार आफूलाई सुधार्नेहरू काम गर्ने काम त हामी गरि नै रहेका छौँ, तर हामीले गरेको मूल्याङ्कन अनुसार 30 दिनमा गर्ने काम पनि लगभग सबै अघि बढेको नै छ र 100 दिनमा गर्ने कामहरू अब त्यो दिशामा उन्मुख नै छौँ। आज मेरो बिहान त्रिभुवन विश्वविद्यालयको उपकुलपतिज्यूसँग मेरो बैठक पनि थियो, रेजिस्ट्रार रेक्टरज्यू विशेषज्यू सबैजना आउनु भएको थियो, बसेर सकारात्मक कुरा भएको छ। त्यसो खाली गराउने त्यस्तो उद्देश्य होइन, त्यो लिज सकेको हुनाले त्यो लिज अग्रिमेन्ट फेरि गर्नुपर्ने छ, सकारात्मक कुराकानी भएको छ, फेरि नयाँ खालको लिज अग्रिमेन्ट सहित त्यो आउँछ, त्यसमा कुनै पनि समस्या छैन। दुईटै राज्यकै निकायहरू हुन्, त्यसले गर्दाखेरि त्यस्तो भत्किने गर्ने हुँदैन।
मन्त्री पोखरेलले टीयू क्रिकेट मैदानको सम्झौताको अवधि सकिएकोले नयाँ भाड़ा सम्झौता मार्फत सो मैदानलाई निरन्तरता दिइने बताउनुभयो। यसै गरी सरकारको 100 दिने कार्ययोजना र 30 दिनको कार्यमूल्याङ्कन बारेको जिज्ञासामा मन्त्री पोखरेलले सरकारले नागरिकहरूको पृष्ठपोषण र मूल्याङ्कनका आधारमा आफूलाई परिमार्जन गर्दै लगेको र 100 दिने कार्यको लक्ष्यतर्फ सरकार दृढ़ताका साथ उन्मुख रहेको बताउनुभयो। सरकारले नेपालको वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरेको छ। हिजो सार्वजनिक गरिएको आर्थिक स्थिति पत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ। स्थिति पत्रले नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीबाट घेरिएको स्वीकार गरे पनि रूपान्तरणका लागि बहुआयामिक अवसरहरू प्रशस्त रहेको निष्कर्ष निकालेको छ। छ। दस्तावेजमा स्थिर सरकार, सुशासन र लगानी मैत्री, नीतिगत वातावरण निर्माण गर्न सके, निजी क्षेत्रको विश्वास पुनः स्थापित हुने र स्वदेशी तथा विदेशी लगानी बढ़ने उल्लेख गरिएको छ। आर्थिक स्थिति पत्रमा देशमा ठूलो सम्भावनाका रूपमा जलविद्युत क्षेत्रलाई प्रस्तुत गरिएको छ। सरकारले प्राकृतिक, धार्मिक, सांस्कृतिक र हिमाली सम्पदा नेपालको अर्को बलियो आर्थिक आधार भएको औल्याएको छ। त्यसै गरी दस्तावेजमा कृत्रिम बौद्धिकता, रोबोटिक्स, सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतालाई आगामी दशकको प्रमुख अवसरका रूपमा राखिएको छ। सर्वोच्च अदालतले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख र पूर्व प्रधान न्यायाधीश सहित पूर्व विशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डाक्टर मनोज कुमार शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजलासले यसअघि सुविधा पाउने गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले तनहुको भानु चुदी रम्घालाई भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। भानु नगरपालिका चार चुदी रम्घामा हिजो भानु साहित्य उद्यानको शिलान्यासपछि राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। राष्ट्रपतिले भाषा एकताको आधार भएको उल्लेख गर्नुहुँदै भानुभक्तको जन्मभूमि चुदी रम्घालाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन हुनुभएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेता आङदेम्बेलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। त्यसै गरी नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा बासना थापा र निष्कल राईलाई सचेतकमा नियुक्त गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी संसदीय दलको राष्ट्रिय आवश्यकता अनुसार सबैलाई मिलाएर लैजाने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो संचारकर्मीसँगको कुराकानीमा उहाँले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङदेम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनुभएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी मंगसिर 11 15 गतेसम्म काठमाण्डुमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो। पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र संघ, प्रदेश, पालिका र ओडा संगठनको समायोजन सम्पन्न गर्ने कार्यसूची रहेको छ। आगामी कार्तिक 15 भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ। सो निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ। भक्तपुर र काठमाण्डुको सीमा क्षेत्रमा पर्ने मनोहरा खोला किनार स्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काएर बस्ती खाली गरिएको छ। मध्यपुर थिमी नगरपालिका एक लोकन्थली र काठमाण्डु महानगरपालिका 32 जड़ीबुटी स्थित मनोहरा खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका 810 घरटहरा भत्काउने काम हिजो दिउँसो सम्पन्न भएको हो। सरकारले सुकुम्बासी बस्तीका प्रभावित विद्यार्थीलाई पाएक पर्ने विद्यालयमा स्थानान्तरण गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बस्ती स्थानान्तरण हुँदा मर्खामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे जारी गर्नुभएको छ सर्कुलर बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले परीक्षा व्यवस्थापन र समन्वय प्रभावकारी बनाउन स्थानीय तहलाई अनुरोध गरेको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन, मालपोत तथा नापी सेवा केन्द्रका कार्यालयहरू सञ्चालन भएसँगै त्यस क्षेत्रका नागरिकलाई सेवा प्राप्त गर्न सहज भएको छ। गाउँमै सरकारी सेवा प्रवाह गर्ने कार्यहरू सञ्चालनमा आएसँगै विगतमा नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र, जग्गा लगायतका विभिन्न कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता को पनि अन्त्य भएको छ। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सरकारले कुल्टीमा इलाका प्रशासन कार्यालय, मालपोत तथा नापी सेवा केन्द्रका कार्यालयहरू स्थापना गरेसँगै यहाँका स्थानीयमा उत्साह थपिएको छ। स्थापना भएका कार्यालयहरूबाट नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र वितरण र जग्गा सम्बन्धी नियमित सेवा प्रवाह हुन थालेपछि वर्षौंदेखि सदरमुकाम मार्तडी धाउनु पर्ने स्थानीयको कष्टपूर्ण बाध्यता हटेको छ। जगन्नाथ गाउँपालिका छका स्थानीय निरहुडा यसअघि सामान्य कामका लागि समेत मार्तडी पुग्नु पर्ने बाध्यता रहेको यहाँका नागरिकले एकपटक नागरिकता बनाउनका लागि मात्रै करिब 10,000-15,000 रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल:
मेरो गाउँपालिकाको नागरिकहरूले त 10,000 भन्दा कम पैसाले एउटा नागरिकता लिएर फर्किन सक्ने थिएन। यो कामका लागि हामी स्थानीय तहका जनप्रतिनिधिहरू प्रस्ताव गर्ने ठाउँमा थियौँ, हामीले निर्णय गर्यौँ।
कुल्टीमा सेवा केन्द्र स्थापना भएसँगै बाजुराको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुन थालेका छन्, जसले दुर्गम क्षेत्रको विकासमा सेवा पुर्याउनुका साथै सरकारी सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला:
बाजुराको चाहिँ दुर्गम जिल्ला पनि हो, सीमान्त जिल्ला हो। यसको उत्तरका 4 स्थानीय तहहरू यो क्षेत्रका बासिन्दाहरूलाई मार्तडी सदरमुकाममा आएर सेवा सुविधा लिन टाढा पर्ने, कच्ची बाटोको कारणले पनि भाडा बढी लागेर कुन्ना क्षेत्रका नागरिकहरूलाई घर दैलोबाटै आधारभूत सेवाहरूबाट गर्ने उद्देश्यले यी 3 कार्यालयको स्थापना भएर अहिले कार्य रूपमा आइसकेका।
भौगोलिक रूपमा दुर्गम तथा पिछडिएको यस क्षेत्रका नागरिकलाई सहज सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यो संरचनाले स्थानीयको समय पैसा बस्नुका साथै सरकारले दिने सेवाहरू प्रति समेत विश्वास बढेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
सरकारले देशभरिका बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीला विक्रम थापाले बालबालिकाको उचाइ र तौल नापेर पोषणको अवस्था पत्ता लगाउन उक्त अभियान शुरू गरिने बताउनुभयो। 6 महिनादेखि 59 महिनासम्मका करिब 22,00,000 बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने अभियान सञ्चालन गरिने उहाँको भनाइ छ। अभियान यही वैशाख 15 आजदेखि 30 गतेसम्म सञ्चालन हुनेछ। विपज्जन्य घटनाबाट हिजो एकै दिन 10 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 69 विपदका घटनामा 10 मृत्यु भएको हो। घटनामा अन्य 25 घाइते भएका छन्। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल 2082 हिजो संविधान र कानूनविदहरूसँग छलफल गरेको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको कार्यदलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संविधान र कानूनविदहरूसँग छलफल गरेको हो। छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिनुभएको थियो। संविधान संशोधनका लागि शासकीय स्वरूप, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञ मन्त्री हुने, सांसद मन्त्री नहुने व्यवस्था, मन्त्री परिषद गठन, मन्त्रीको जवाफदेहिता, निर्वाचन प्रणाली, विदेशमा रहेका नागरिकको मताधिकार छलफलका विषयहरू हुनुपर्नेमा उहाँले प्रस्तुति दिनुभएको थियो। संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि 3,500 भन्दा बढ़ी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका सुझाव र प्रतिक्रिया समेत संकलन तथा विश्लेषण गरिरहेको जानकारी गराएको हो। सरकार भएका निकाय, राष्ट्र सेवक कर्मचारी र आम नागरिकको जानकारी तथा पृष्ठपोषणका लागि यही वैशाख 11 गते मन्त्रालयको आधिकारिक वेबसाइटमा उक्त मस्यौदा प्रकाशन गरेको थियो। बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि कृत्रिम पानी पोखरी र व्यवस्थित घाँसे मैदान निर्माण गरिएको छ। पानी पोखरी र घाँसे मैदान निर्माण भएसँगै वन्यजन्तुलाई पानी र घाँसको लागि अन्यत्र जानु नपर्ने भएकाले मानव वन्यजन्तु बीच हुने द्वन्द्वमा कमी आउने विश्वास गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकी राष्ट्रिय निकुञ्जमा अहिले वन्यजन्तुको वासस्थानको काम प्रभावकारी बन्दै गएको छ। वन्यजन्तुको वासस्थानका लागि व्यवस्थित घाँसे मैदान, सोलर लिफ्ट, अटोमेटिक पानी पोखरी, कृत्रिम तालतलया प्राप्त मात्रामा भएसँगै वन्यजन्तुको लागि आहार समेत बढ्दै गएपछि मानव वन्यजन्तु बीचको द्वन्द्व समेत कमी हुन थालेको छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कणेल।
पानीको अभावमा वन्यजन्तुहरू चाहिँ विभिन्न क्षेत्रमा भौतारिनु, यो बाँके राष्ट्रिय निकुञ्ज भएर जाने विभिन्न सड़कहरू, राजमार्गहरू, नहरहरू पार गरेर जानु पर्दाखेरि यहाँ विभिन्न एक्सिडेन्टहरू हुने, गाड़ी र जनावर ठोक्किने, गाउँ बस्तीमा छिर्न जाँदाखेरि मानव र वन्यजन्तु बीचको द्वन्द पनि बढ्ने जाने, वन्यजन्तुलाई पानीको लागि विभिन्न क्षेत्रभन्दा बाहिर जान नपरोस् भन्ने उद्देश्यका लागि हामीले निकुञ्जभित्रै विभिन्न स्थानहरूमा कृत्रिम पानी पोखरी बनाएका छौँ। त्यसै गरी त्यसको वरिपरि घाँसे मैदान पनि व्यवस्थापन गरेका छौँ।
निकुञ्जभित्र पानीको व्यवस्थापन चुनौती बन्दै गएको थियो, तर अहिले चुरेको मुहानबाटै पाइपलाइनका माध्यमबाट पानीको व्यवस्थापन भएपछि वन्यजन्तु अवलोकन गर्न समेत सहज भएपछि पर्यटक बढ्न थालेका छन्। बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्का।
पोखरीमा प्रशस्त वन्यजन्तु पानी पिउन यहाँ आउने गर्छन् र यो घाँसे मैदान पनि यी वन्यजन्तुकै चरण विचरणका लागि तयार पारिएको हो। पछिल्लो समय यो क्षेत्रमा प्रशस्त मात्रामा वन्यजन्तु अवलोकन गर्न सकिने अवस्था बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले बनाएको छ र यो सँगसँगै बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्यापर्यटनको प्रवर्धन सँगसँगै पर्यटकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको अवस्था छ।
व्यवस्थित पानी पोखरी र घाँसे मैदान भएसँगै वन्यजन्तुको संख्या पनि बढ्दै गएको छ। देराली हरियाली सामुदायिक वनका अध्यक्ष लोकेन्द्र खत्री।
राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रहरूमा घाँसे मैदानहरूको व्यवस्थापन, सोलर सिस्टमको पानी पोखरीहरूले गर्दा यहाँको चाहिँ वन्यजन्तुको लागि साथै उपयुक्त व्यवस्थापन भएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय घाँसे मैदान र पानी पोखरी व्यवस्थित भएसँगै मानव वन्यजन्तु द्वन्द पनि घट्दै गएको छ। हाल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र 30 पानी पोखरी निर्माण भएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेस्ट शपिङ सेन्टर ठमेललाई 2,05,000 रूपियाँ बराबरको जरिवाना गरेको हो। यस्तै कान्तिपुर क्याफे एयरपोर्टलाई पनि 2,05,000 रूपियाँ बराबरको जरिवाना गरेको छ। विभागले हिजो कुल 47 फर्ममा अनुगमन गरेकामा 43 भने सुधारात्मक निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय मार्फतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभाहल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ। मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले हिजो सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन निर्देशन दिएको हो। नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिड्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्री सहित पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका 21 सबिन तामाङ, सोही ठाउँका 26 विमल तामाङ, सोही ठाउँकै 21 सुजन तामाङ, नुवाकोट विदु नगरपालिकाका 44 सतीश अमात्य र सोलुखुम्बुका 19 रितिका माझी रहेका प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। हेल्लो सरकारमा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वी नाका काकड भिट्टामा हिजो बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा 9 पसलबाट 30 कार्टुन म्याद गुज्रिएका पेय पदार्थ बरामद गरेको छ। पर्साका शहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्राइएका 24 थान भारतीय इलेक्ट्रिक स्कूटर नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले वीरगंजको सीमावर्ती बजार रक्सोलबाट भन्सार छली गरेर नेपाल भित्राएर अनधिकृत रूपमा चलाइरहेका करिब 19,20,000 रूपियाँ मूल्य पर्ने 24 थान इलेक्ट्रिक स्कूटर नियन्त्रणमा लिएर वीरगंज भन्सारमा बुझाइएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले इरानले प्रस्तुत गरेको शान्ति प्रस्तावको समीक्षा थालेको छ। उक्त प्रस्तावमा युद्ध रोक्ने र होर्मुज जलडमरू पुनः सञ्चालन गर्ने विषय समेटिएका छन्। साथै इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता केही समयका लागि पछि सार्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराग्चीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सेन्ट पिटर्सबर्गमा भेट गर्नु भएको छ। विश्वका दर्जनौ देशहरूले होर्मुज जलडमरूलाई तत्काल र अवरोधरहित रूपमा पुनः सञ्चालन गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका इरान बीचको यो तनावले विश्व खाद्य संकट निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। उता इजरायल र हिजबुल्लाह बीच आक्रमण जारी छ। अप्रेल 17 युद्ध विरामपछि पनि लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या कम्तीमा 40 पुगेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले देशको आर्थिक स्थिति पत्र सोमबार सार्वजनिक गरेको छ। स्थिति पत्रले 7 वर्षभित्र प्रति व्यक्ति आय 3,000 अमेरिकी डलर नाग्ने र अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर नजिक पुर्याउने लक्ष्य राखिएको छ। त्यसका लागि 5 वर्षभित्र 15,000 मेगावाट विद्युत उत्पादन क्षमता पुर्याउने, राष्ट्रिय गौरवका आयोजना 2 वर्षभित्र सम्पन्न गर्ने, कृषि उद्योग पर्यटन बीच अन्तर सम्बन्ध बलियो बनाउने लक्ष्य स्थिति पत्रले अघि सारेको छ। आर्थिक स्थिति पत्रले कृषि क्षेत्रको आधुनिकीकरण मार्फत उत्पादन आय र निर्यात बढ़ाउन सकिने स्पष्ट गरेको छ। उच्च मूल्यका बाली, पशुपालन, बगैंचा विकास तथा कृषि प्रशोधन उद्योगमा लगानी बढ़ाएर आयात प्रतिस्थापन सम्भव भएको स्थिति पत्रले उल्लेख गरेको छ। त्यसै गरी वार्षिक रूपमा ठूलो रकम भित्राउने विप्रेषणलाई उपभोगमा मात्र सीमित नराखी उद्यमशीलता, सिप विकास र उत्पादन क्षेत्रमा जोड्नुपर्नेमा स्थिति पत्रले जोड़ दिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको अनुभव र सिपलाई घरेलु उत्पादनमा उपयोग गर्ने नीति आवश्यक रहेको आर्थिक स्थिति पत्रले औल्याएको छ। स्थिति पत्रमा मुलुकभित्र उपलब्ध खनिज, जल, जमीन, जंगल र जड़ीबुटीको दिगो उपयोगबाट आय, उत्पादन र रोजगारी बढ़ाउन सकिने उल्लेख गरिएको छ। आगामी आर्थिक वर्षदेखि औसत 7% आर्थिक वृद्धि हासिल गर्न सकिने स्थिति पत्रले औल्याएको छ। नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक सोमबारबाट 71 वर्षमा प्रवेश गरेको छ। त्यस अवसरमा बैंकले पूर्व गवर्नर डाक्टर युवराज खतिवड़ालाई विशेष सम्मान गर्नुका साथै अन्य पूर्व गवर्नरहरूलाई कदर प्रदान गरेको छ। समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले मौद्रिक नीतिको आधारमा मुलुकका वित्तीय उपकरणहरूको परिचालन गरी मुलुकमा वित्तीय स्थायित्वको लागि राष्ट्र बैंकले काम गरेको बताउनुभयो। गवर्नर पौडेलले सम्पत्ति शुद्धिकरण निवारणको सन्दर्भमा कार्ययोजना अनुसारको काम राष्ट्र बैंकले अघि बढ़ाएको बताउनुभयो। सम्मानित व्यक्तित्व पूर्व गवर्नर तथा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अर्थतन्त्रका जुनसुकै क्षेत्रमा समस्या आए पनि राष्ट्र बैंकलाई आक्षेप लगाउने गरिएको भन्दै त्यसलाई सुधार्ने गरी काम गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभयो। पूर्व अर्थमन्त्री खतिवड़ा बदलिदो अवस्थामा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले विगतमा भन्दा धेरै काम गरेर नेपाल राष्ट्र बैंक तथा आफू र आफ्नो संस्था प्रतिष्ठित हुने गरी काम गर्नु आवश्यक भएको बताउनुभयो। त्यस अवसरमा 20 वर्ष सेवा गरेका बैंकका विभिन्न कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो। राष्ट्रिय योजनाका सदस्य डाक्टर संजय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको जगमा दीर्घकालीन सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक प्रतिफल सृजना गर्ने आयोजना तथा कार्यक्रम एवं नीतिगत सुधारको जग निर्माण गर्ने बताउनु भएको छ। नेपाल व्यवस्थापन संघले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा योजना आयोगका सदस्य आचार्यले राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदानको विधि र प्रक्रिया परिवर्तन गर्ने बताउनुभयो। कार्यक्रममा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले समपूरक विशेष अनुदानको सूत्र परिवर्तन गर्न सरकारलाई सुझाव दिनुभयो। निजी क्षेत्रले कुनै पनि जोखिम नलिने मनोविज्ञान त्यागेर मात्रै सार्वजनिक निजी साझेदारीको मोडेल प्रभावकारी हुन सक्ने बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
छैठौं बीच एसियन गेम्स अन्तर्गत महिला कबड्डीमा नेपालले काँस्य पदक जितेको छ। समूह विजेताको हैसियतले सेमी फाइनलमा स्थान बनाएको नेपालले चाइनिज ताइपनलाई 48-32 र थाइल्याण्डलाई 49-33 हराएको थियो। त्यसपछि समूहको अन्तिम खेलमा बंगलादेश नेपालसँग 38-36 निराश बनेको थियो। सेमी फाइनलमा भारतसँग हारेको बंगलादेश पनि काँस्य पदक हासिल गर्यो। आईसीसी विश्वकप लीग 2 क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स युए विजयी भएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा भएको खेलमा युएले ओमानलाई 25 रनले पराजित गर्दै जीत हासिल गरेको हो। पहिले ब्याटिङ गरेको युएले ओमनलाई जितका लागि 269 रनको बलियो लक्ष्य दिएको थियो। जवाफमा ओमनले राम्रो शुरूआत गरे पनि मध्यम क्रममा लगातार विकेट गुमाउँदा 47.5 ओभरमा 243 रनमै समेटियो। यसअघि पहिले ब्याटिङ गरेको युएले निर्धारित 50 ओभरमा 7 विकेट गुमाउँदै 268 रनको युगफल खडा गरेको थियो। एक दिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाल रेडले नेपाल ब्लूलाई 4 रनले हराएको छ। नेपाल रेडले दिएको 277 रनको लक्ष्य पछ्याएको नेपाल ब्लूले 50 ओभरमा 7 विकेट गुमाएर 272 रन बनायो। अन्तिम ओभरमा 14 रन चाहिएको अवस्थामा नेपाल ब्लूले 9 रन मात्र बनाउन सक्यो। त्यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल रेडले 50 ओभरमा 9 विकेट गुमाएर 276 रन बनाएको थियो। आइतबार नेपाल रेडले 48 ओभरमा 8 विकेट गुमाएर 257 रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएपछि सोमबार त्यही अवस्थाबाट खेल शुरू भएको हो। स्ट्राइकर रश्मि कुमारी घिसिङको निर्णायक गोलमा त्रिभुवन आर्मी क्लबलाई 1-0 गोलले पराजित गर्दै एपीएफ एएफसी चन्द्रगढी गोल्ड कपको च्याम्पियन बनेको छ। पछिल्लो 18 महिना एपीएफ विरूद्ध आर्मीको यो लगातार 10 हार हो। नेपाल पुलिस क्लबले 10 पीएम कप एनबीए लीगको 5 दिन सोमबार जित निकालेको छ। अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 3-1 हराउँदै पुलिसले लीगको तेस्रो जित दर्ता गरेको हो। त्यसअघि अर्को खेलमा एभरेस्ट भलिबल क्लबले सुदूरपश्चिम प्रदेश भलिबल क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:42 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सरकारको निर्णय। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन। पूर्व विशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा पाउने खर्च सुविधा सर्वोच्च अदालतद्वारा खारेज। सरकारद्वारा आर्थिक स्थिति पत्र 2083 सार्वजनिक। अर्थतन्त्र चुनौतीबाट घेरिए पनि रूपान्तरणका अवसरहरू रहेको निष्कर्ष। र इरानले प्रस्तुत गरेको शान्ति प्रस्तावबारे अमेरिकाले समीक्षा गर्दै मध्य पूर्वको तनावबारे पुनः वार्ताको संकेत। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।